नमस्कार, कार्यक्रम झापामा जोन सुपर जोन कार्यक्रममा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाको सहकार्यमा रेडियो भिजन 91.6 मेगाहर्ज र इन्टरनेट मार्फत www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम जोन सुपर जोनमा हामी झापामा सञ्चालित जोन कार्यक्रमहरू कसरी अगाडि बढिरहेका छन्, जोन कार्यक्रम मार्फत किसानहरूले कसरी राहत अथवा किसानहरूले कसरी फाइदा लिइरहेका छन् भन्ने विविध पक्षलाई लिएर कार्यक्रम उत्पादन गर्ने गरिन्छ। यो कार्यक्रममा हामी झापामा सञ्चालित चारवटै जोनका सन्दर्भमा कार्यक्रम उत्पादन गर्दै गर्दछौ। झापामा अहिले धान सुपर जोन, मकै जोन, रबर जोन, सुपारी जोन कार्यक्रम सञ्चालित छन्। ती कार्यक्रमहरू अहिले कसरी सञ्चालन भइरहेका छन् त हामी आज त्यसै विषयमा कुराकानी गर्न गइरहेका छौ। सुरु गरौं आजको कार्यक्रम झापामा जोन र सुपर जोन।
झापामा जोन सुपर जोन ब्लक पकेट समेत कार्यक्रमहरू नै चलिरहेका छन्। खास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका चार किसिमका कार्यक्रमहरू छन्। यसमा सुपर जोन एउटा हो, अर्को जोन हो, र त्यसपछि ब्लक हो, अनि त्यसपछि सबभन्दा सानो एकै पकेट हो। पकेट र ब्लकको काम प्रदेश सरकार अन्तर्गत रहेको कृषि ज्ञान केन्द्र मार्फत सञ्चालित भइरहेको छ यो वर्षदेखि। जोन र सुपर जोन सङ्घीय सरकारको कृषि मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन इकाइ मार्फत सञ्चालित हुन्छ। यसको सङ्घीय सरकारले सोझै हेरिरहेको छ। यसमा झापामा अघि तपाईँले भनिहाल्नुभयो जम्मा चारवटा विशेष कार्यक्रमहरू छ। यसमध्येको एउटा सबभन्दा ठुलो स्केलमा सञ्चालित कार्यक्रम धानको सुपर जोन हो। यो करिब 3 वर्षदेखि झापामा धानको सुपर जोन लागू भएको छ। त्यसपछि पछिल्लो कालमा सबभन्दा अन्तिम कान्छो जोनको रूपमा रहेको मकैको जोन हो, जुन झापा गाउँपालिकालाई केन्द्र मानेर मकैको जोन सुरु भएको छ। त्योभन्दा अगावै हामीले सुपारीको र रबरको जोन पनि सुरु गरिसकेका छौँ झापामा। यसमा अब 1000 हेक्टरभन्दा बढी हुनुपर्छ सुपर जोनको लागि। त्यसका लागि अहिले हामीसँग झापामा 4100 हेक्टर क्षेत्रफल मा धानको सुपर जोन हामी सञ्चालन गरिरहेका छौँ यो वर्ष। कचन कवल र भद्रपुरमा गएर पहिले पुरानो 1300 हेक्टर थियो, यसपटक भद्रपुरमा थप 200 हेक्टर थपिएको छ, र अन्य सबै पालिकाहरूमा थप 200-200 हेक्टर गरेर जम्मा 2600 समेत गर्दा 4100 हेक्टर अहिले हामी यो धानको सुपर जोनको एरिया अहिले हामीले विस्तार गरेका छौँ। त्यसपछि मकैको जोन यसपटकबाट झापा गाउँपालिकालाई बेस मानेर चाहिँ त्यहाँ मकैको जोन सुरु भएको छ। सुपारीको जोनको रूपमा साबिकको बाहुन्डाङ्गी गाविस, अहिले मेचीनगरको 1234 नम्बर वडा, बुद्ध शान्ति गाउँपालिका सबै, अर्जुनधारा नगरपालिकाको क्षेत्र, यो पालिकाका हिसाबले हेर्दा 3 पालिकालाई केन्द्रित गरेर रबर के अरे सुपारीको जोन त्यहाँ विकास गरिराखिएको छ। त्यो कार्यक्रम चलिरहेको छ भने रबरको जोन झापा जिल्लालाई नै आधार मानेर सबै जिल्ला व्यापी रूपमा नै रबरको जोन विकास विस्तार गरिराखिएको छ। एउटै प्लटमा रबरको काम एकदम ठुलो मात्रामा ठाउँ ठाउँ मात्रै भएको छ। त्यसभन्दा यसलाई एउटा निश्चित क्षेत्र तोक्दा अलिक समस्या हुने भएको हुँदा यसलाई जिल्लाव्यापी रूपमा नै जिल्लाभरि नै गरिएको छ, र यसरी जोन सुपर जोनको कार्यक्रमहरू सञ्चालित छ।
यहाँले धानको सुपर जोनको कुरामा चाहिँ भर्खरै जिल्ला स्तरीय समिति बनिसक्यो, धानको सुपर जोनको कुरामा चाहिँ के भइराखेको छ यो बारेमा?
धानको सुपर जोन अघि मैले भने गत सालसम्म 1300 हेक्टरमा काम भइराखेको थियो। असार मसान्तसम्म त्यसको सञ्चालक समितिको म्याद थियो, असार मसान्तसम्म त्यो सञ्चालक समितिले काम गर्यो, र जब यो आर्थिक वर्ष क्षेत्र समेत चाहिँ विस्तार भएको हुँदा त्यो समितिलाई त्यसको सञ्चालक समितिलाई पुनर्गठन गर्नुपर्ने थियो। हामीले पुसको 8 गते मङ्गलबार हिजो मात्र चाहिँ धानको सुपर जोन सञ्चालक समितिको गठन गरेका छौँ, त्यसलाई जिल्लाव्यापी कार्यक्षेत्र भएको बनाएका छौँ। हिजो भद्रपुर र कचन कवल क्षेत्रको मात्रै समिति थियो, हिजोबाट झापा जिल्लाभरिका सबै क्षेत्रहरूको प्रतिनिधित्व हुने गरी 9 सदस्यीय सञ्चालक समिति बनेको छ, जो निर्देशिका अनुसार यसको संयोजकमा विश्व बरालजी, जो दमकको पुरानै किसान हुनुहुन्छ, किसानको नेतृत्वकर्ता पनि हुनुहुन्छ, उहाँको संयोजकत्वमा 9 सदस्यीय सञ्चालक समिति बनेको छ, र अन्य पनि रबरको, सुपारीको, मकैको सबैको जुन सञ्चालक समितिहरू बनेको छ। सञ्चालक समितिले समन्वय गर्ने काम, त्यसको नीतिगत निर्णयहरू गर्ने काम पर्छ र यसको सम्पूर्ण प्रशासनिक काम गर्ने त्यसको कार्यक्रमिक कार्यान्वयनको सम्पूर्ण काम गर्ने कार्यान्वयन इकाइ छ त्यहाँ उपसचिवको नेतृत्वमा कर्मचारीहरूको टिम छ त्यो टिमले काम गर्छ अगाडि हामीसँग छुट्टा छुट्टै कार्यालयहरू थिए यसभन्दा अगाडि धानको सुपर जोनको छुट्टै कार्यालय थियो म सुपारी र रबरको पनि अलग अलग कार्यालय थियो यसपटकबाट सबै कार्यक्रमलाई एकीकृत गर्ने ढङ्गले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एकजना उपसचिवको नेतृत्वमा अन्य सबै विषयको विज्ञहरू समेत रहने गरेको सुपर जोनहरूका सबै प्रतिनिधिहरू रहने गरी त्यो क्षेत्र हेर्ने गरेको जिम्मेवारी रहने गरी विशेषज्ञहरू सहितको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय राख्ने र त्यही कार्यालयबाट सबै कामहरूको समन्वय गर्ने र कार्यान्वयनमा सहजीकरण गर्ने गरेको त्यो कार्यालय बसेको छ र यो ढङ्गले कामहरू अगाडि बढिरहेको छ
अहिले पालिकाहरू 15 पालिकाहरूमा चाहिँ कार्यक्रम धान सुपर जोन सञ्चालन भइरहेको छ कम्तीमा 200 हेक्टर जमिनमा चाहिँ धान लगाउने एउटै ठाउँमा त्यो एरिया चाहिँ छनौट गर्ने भन्ने गरेको अवस्था गरेर सुरु भइराखेको छ अहिले सबै स्थानीय तहहरूले कुन कुन ठाउँमा कुन कुन ओडामा कुन कुन क्षेत्रमा कुन कुन टोलमा गर्ने भन्ने गरेको तयारी चाहिँ गरिसक्नु भएको अवस्था छ कि के छ
त्यो गरिसकेको छ यसभन्दा अगावै हामीले करिब असोजमै चाहिँ धानको एरियाहरू पालिकाहरूको सिफारिसमा पालिकाहरूको निर्णयमा हामीले यो चाहिँ छनौट गरिसकेका छौँ सबै पालिकाहरूले एउटा एउटा ओडामा ओडाको पनि क्षेत्र तोकेर यो क्षेत्रमा भनेर क्षेत्र तोकेर सुपर जोन कार्यक्रम लागू हुने क्षेत्रहरू चाहिँ यो छनौट गरिसकेको छ र पालिकाहरूको सिफारिसका आधारमा हामीले जिल्ला समन्वय समितिको मेरै अध्यक्षतामा भएको बैठकले त्यो चाहिँ क्षेत्रहरू निर्धारण गरेर हामीले सिफारिस गरिसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केन्द्रीय कार्यालयबाट केन्द्रीय जुन परियोजनाको चाहिँ जुन निर्देशक समिति छ त्यसबाट अनुमोदन भएर आइसकेपछि अनि हामीले त्यो क्षेत्रभित्रका किसानहरूलाई सूचीकृत गरायौँ धानका किसानहरूलाई सूचीकृत गरायौँ सूचीकृत भएका 181 संस्था फर्महरू व्यक्तिहरू चाहिँ यसमा आबद्ध हुनुभयो र ती आबद्धहरूमध्येको भेलाबाट हामीले 8 गते पुसको 8 गते भेला आयोजना गरेर यो सञ्चालक समिति बनायौँ भनेपछि अब कुन ठाउँमा चाहिँ धानको सुपर जोन सञ्चालन गर्ने कुन पालिकाको कुन एरियामा भन्ने कुरामा अब काहीँ विवाद छैन त्यो टुङ्गिएको छ अब खालि हामीले त्यस कार्यक्रममा अगाडि बढ्न मात्रै बाँकी छ
यो कार्यक्रम चाहिँ धान सुपर जोनमा चालु आर्थिक वर्षमा के कार्यक्रमहरू हुन्छन्
मूलत धानको उत्पादन बढाउने कुरा त्यसपछि त्यसको मूल्य श्रृङ्खलामा लगेर त्यसको चाहिँ भ्यालु एड गर्ने कुरा होइन धान जसरी कच्चा धान बेच्दा जति मूल्य आउँछ त्योभन्दा त्यसको तयारी पारेर चिउरा बेच्यो भने त्यसको मूल्य भ्यालु एड भएर किसानले अरू फाइदा पाउलान् चामल बनाएर बेच्यो भने त्यसको चाहिँ फाइदा अलिक बढी पाउलान् धान बेच्नुभन्दा चामल बेच्दा अलिक बढी फाइदा होला यसमा तपाईँ त्यो भ्यालु एड गर्ने खालका कार्यक्रमहरू हुने भए त्यसपछि धानमा खास गरिकन चाहिँ आज हाम्रो धानको चाहिँ हामीले परम्परागत ढङ्गले खेती प्रणाली हामी परम्परागत ढङ्गले गरिरहेका छौँ जसका कारणले गर्दा जनशक्ति नपाउने खालको समस्या त्यस कारण धानको खेतीमा चाहिँ मेसिनको प्रयोग गर्ने कुरा त्यसलाई रोप्ने कुरामा होस् चाहे काट्ने कुरामा होस् चाहे अन्य सबै यसको खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने औजारीकरण गर्ने कुरालाई यो सुपर जोन कार्यक्रमले विशेष ध्यान दिन्छ सँगै सिँचाइको कुरा ध्यान दिने नै भयो उत्पादन कसरी बढाउने भन्ने कुरालाई ध्यान दिन्छ उत्पादन बढाउने कुरा त्यसको मेसिनीकरण गर्ने कुरा त्यसपछि तपाईँको त्यसको चाहिँ बजारीकरण गर्ने कुरालाई पनि ध्यान दिएर कार्यक्रमहरू अगाडि बढ्छन् यसमा धेरैभन्दा धेरै अनुदानका कुराहरू पनि छन् होइन अनुदानका कार्यक्रमहरू छन् त्यसपछि प्राविधिक खालको सहयोगहरू गर्ने कुराहरू छन् सल्लाह दिने सुझाव दिने हेर्ने सहजीकरण गर्ने सहयोग गर्ने किसानहरूलाई बाली कसरी अगाडि बढिरहेको छ रोगहरूबाट कसरी बचाउने यी लगायतको परामर्श सेवा दिने कार्यक्रमहरू पनि हुन्छन् त्यसपछि अन्य अनुदानका कुराहरू हुन्छन् सहयोगका कार्यक्रमहरू हुन्छन् त्यसपछि त्यसलाई उत्पादन भइसकेपछि उत्पादनलाई बजारसम्म कसरी लैजाने त्यसलाई सुरक्षित ढङ्गले बजारसम्म कसरी बढीभन्दा बढी किसानले मूल्य प्राप्त गर्ने गरी लैजाने भन्ने कुरालाई पनि ध्यान दिएर कार्यक्रम सञ्चालित हुन्छ
अब अलिकति अर्को जोनको बारेमा यो सुपारी जोनको बारेमा कुराकानी गरौँ सुपारी चाहिँ किसानहरूले उत्पादन गरेको सुपारी बिकेन विदेशबाट अत्यन्तै धेरै सुपारी आयात हुने र नेपालको सुपारी हो भनेर उत्पत्तिको प्रमाणपत्र जारी गरेर भारत निकासी गर्ने गरेको कारणले गर्दा हाम्रा सुपारी बिकेनन् भन्ने सुपारी जोनका किसानहरूले भनिरहनु भएको छ यो तर्फ चाहिँ यहाँहरूको ध्यान पुग्न सकेको छ कि छैन
अब यसमा हामीले धेरै खास गरिकन हाम्रो सुपारी अहिलेसम्मको हाम्रो प्रयोगमा हाम्रो सुपारी फोरेर बेच्ने प्रचलन छ फोर्ने अनि सुकाउने त्यसपछि त्यसलाई अन्य ढङ्गले परम्परागत ढङ्गले त्यसलाई ड्राई गर्ने र बजार पठाउने छ जसका कारणले गर्दा त्यो सुपारी हाम्रो स्थानीय बजारमा चलिरहेको छैन जस्तो आज हाम्रो जे उत्पादन हो त्यो उत्पादन त नेपालैमा पनि खपत हुन सक्ने स्थिति छ नि त सुपारीको प्रयोग त हामी धेरै नै गर्छौँ तर त्यसलाई हामीले हाम्रो ठाउँमा उत्पादन किन गरिरहेको छैनौँ भने हामीलाई चाहिन्छ डल्लो सुपारी हामी निकाल्न सकिरहेको छैन त्यसका लागि चाहिँ त्यसको त्यसलाई ड्राई गर्ने ड्रायर गर्ने र त्यसलाई चाहिँ प्रशोधन गरेर सुपारीको दाना निकाल्ने गरेको त्यसमा एउटा उद्योगै स्थापना गर्ने गरी त्यसका भवन लगायतका कामहरू निर्माणको कामहरू सकिएको छ तर त्यसलाई हामीले त्यसलाई सञ्चालन गर्न सकिरहेको छैन त्यसलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकिरहेका छैनौँ जुन कार्यक्रम अगाडि आइसकेपछि अब हामी सुपारीलाई पनि परम्परागत विधिबाट हामीले जसरी तयारी गर्थ्यौँ त्यो विधिभन्दा पनि अलिक चाहिँ जस्तो मान्छेलाई चाहिन्छ धानै डल्लै सुपारी चाहिन्छ त्यो डल्लै सुपारी तयारी गर्ने कुरामा चाहिँ अब जोनले त्योतर्फ ध्यान केन्द्रित गर्छ त्यसतर्फ सहयोग गर्छ अब जहाँसम्म विदेशी सुपारीहरू आउने र नेपालबाट उत्पत्तिको प्रमाणपत्र लिएर फेरि निर्यात हुने प्रचलन छ यसो गर्यो भने हाम्रो उत्पादनले प्रसार पाउँदैन हाम्रो उत्पादनले बजार पाउँदैन त्यसकारण त्यसलाई अब कसरी हुन्छ निरुत्साहित गर्नुपर्छ आउने कुरालाई निरुत्साहित गर्नुपर्छ रोक्ने नै भन्ने कुरा त अब कतिपय नहोला त्यो चाहिँ राज्यको एउटा नीतिबाट आइराखेको होला आउने कुरा होइन र त्यसलाई चाहिँ निरुत्साहित गर्ने कुरा गर्नुपर्छ र यहाँको उत्पादनलाई प्राथमिकता दिने यहाँको उत्पादनले बजार पाउने कुराको सुनिश्चित गर्ने दिशातर्फ अगाडि बढाउनुपर्छ त्यसै कारण सुपारी हाम्रो चाहिँ निर्यातजन्य पदार्थ वस्तुको चाहिँ एउटा महत्त्वपूर्ण वस्तु हो त्यसकारण नै सरकारले यसलाई जोन कार्यक्रम अन्तर्गत समेटेर सुपारीको थप विकास विस्तार गर्ने गरेको यो कार्यक्रम बनायो र अब हिजो जसरी सुपारीको जे खालका हाम्रा समस्याहरू थिए ती खालका समस्याहरूलाई हामी क्रमशः समाधान गरेर
अहिले सभापतिज्यू अब यो मकै जोनको कुरा चाहिँ झापामा मकै पनि राम्रै उत्पादन हुन सक्ने गरेको एरियाहरू छ मकै उत्पादन भइराखेको छ अहिले कन्काई नगरपालिका र झापा गाउँपालिकाको दुईटा वडामा मात्रै सञ्चालित भइराखेको छ यो मकैको क्षेत्रको समितिहरू चाहिँ के बनेको छैन कसरी अगाडि बढ्दैछ यसका बारेमा पनि
मकै जोनको पनि समिति बनिसकेको छ यसको सञ्चालक समिति बनिसकेको छ जोन सुपर जोनका सबै सञ्चालक समितिहरू बनिसकेको छ त्यसले कामहरू अगाडि बढाइराखेको छ अब मकैको खास गरिकन मकैको क्षेत्र बारादशी गाउँपालिकाको क्षेत्र पनि मकैको राम्रै क्षेत्र हो झापा गाउँपालिकाको कहीँ पनि सम्पूर्ण क्षेत्रमै मकै राम्रो हुन्छ कन्काई नगरपालिकाको क्षेत्रमा पनि मकै राम्रो हुन्छ त्यसमा त्यो क्षेत्रलाई नै समेट्ने गरी सबै क्षेत्रलाई समेट्ने गरी अब मकैको पनि एउटा केही समयपछि अहिले अब तत्काल त सुरुवात मात्रै भएको छ केही समयपछि त्यसको पनि क्षेत्र विस्तार गर्ने र सुपर जोनको ठाउँमा आइपुग्नुपर्ने स्थिति छ मकैबाट यदि हामीले मकैलाई व्यवस्थित गर्ने हो भने अन्य बालीबाट भन्दा मकैबाट किसानले राम्रै लाभ पाउने स्थिति छ आज बजारमा मकैको जुन खालको माग बढिरहेको छ मकैको चामलको जुन ढङ्गको माग बढिरहेको छ त्यो कुरालाई हेर्ने हो भने मकैबाट राम्रै लाभ प्राप्त गर्ने स्थिति छ त्यसो हुँदा त्यसको उत्पादन बढाउने कुरा त्यसको बजारीकरण गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ त्यही कारण नै मकैको पनि जोनमा हामीले जोड दियौँ र त्यसअनुसार नै मकैको जोन आज
यो रबरको चाहिँ जुन सञ्चालन गरिरहँदा सामुदायिक वनहरू विशेषतः खेती योग्य जमिनमा रबर लगाउने भन्दा पनि सामुदायिक वनहरूले चाहिँ रबर लगाउने हो भने त्यसको आम्दानी पनि राम्रो गरी त्यो समूहले पाउन सक्ने र चाहिँ खेती योग्य अर्को चाहिँ उत्पादन खानका लागि चाहिने सामग्री उत्पादन गर्ने जमिनहरू पनि नष्ट नहुने ढङ्गले केही सामुदायिक वनहरूले पनि सञ्चालन गरिरहेको रबर उत्पादन चाहिँ सञ्चालन गरिरहेको अवस्था छ यो रबर विस्तार गर्नका लागि यहाँहरूले त्यो सामुदायिक वनहरूको सेक्टरमा चाहिँ कतिको कुराकानी गर्नुभएको छ
सामुदायिक वनका खाली क्षेत्रहरूमा वृक्षारोपण गर्दाखेरि हामीले ती खालका कामहरूलाई विशेष ध्यान दिन भनिरहेका छौँ त्यसअनुसार कोसिस गरिरहेका छौँ अब यो वनको क्षेत्र चाहिँ वन चाहिँ कस्तो भइदियो हाम्रो नेपालमा भने वनका जो विज्ञहरू हुनुहुन्छ उहाँहरू वन भनेको चाहिँ सखुवा मात्रै हो भन्ने बुझाइसकेको खालको वन भनिसकेपछि रुख बिरुवा भनेपछि सबै मेरो बुझाइमा सबै वनमै पर्छ होइन सखुवालाई मात्रै वन काठका हिसाबले सखुवा राम्रो हो तर सखुवा मात्रै वन त होइन हामीलाई हरियाली बढाउनु छ रुख हरियाली क्षेत्र बढाउनु छ त्यसो हुँदा त तपाईँको चाहिँ अम्बक रोपे पनि भयो आँप रोपे पनि भयो लिची रोपे पनि भयो वन त चाहिने भएको त्यसले हामीलाई दोहोरो फाइदा देला जस्तो रबरको कुरा गर्ने भने रबरबाट त्यसले प्रत्येक दिन आम्दानी दिइरहेको छ चोपबाट 30-35 वर्षको उमेरको भइसकेपछि रबर काठमा परिणत गरेर काठ पनि प्रयोग गर्न सकिन्छ रबरको काठ राम्रो हुन्छ भन्छन् अझै यो पानी जहाजहरूमा प्रयोग गरिने काठहरू चाहिँ रबरको हुन्छ भनेर विज्ञहरूले भन्नुहुन्छ भनेपछि हामीले खाली जमिनहरूमा रबर खेतीलाई विकास गर्नुपर्छ विस्तार गर्नुपर्छ त्यो खालको कुरालाई हामीले ध्यान दिइरहेका छौँ र अर्को एउटा चाहिँ खास गरिकन जङ्गल यो के अरे नदी कटानबाट उक्सिएको क्षेत्र नदी कटानका कारणले खेर गइरहेको त्यो क्षेत्रमा हामीले रबर खेतीलाई प्रोत्साहन अब गर्नुपर्छ त्यसो भयो भने त्यसको दोहोरो फाइदा हुन्छ एउटा नदी कटानबाट हाम्रो क्षयकरणबाट जमिन बचाउन सकिन्छ नदीलाई नियन्त्रण गर्न पनि यसले सहयोग पुर्याउँछ अर्को सँगसँगै यसबाट चाहिँ रबरबाट जुन हुने फाइदा हो त्यो फाइदा पनि लिन सकिन्छ यसले हरियाली विकास पनि गर्छ अन्य कुरा पनि हुन्छ त्यसकारण हामीले खास गरी सामुदायिक वनका वनको खाली जमिनहरूको क्षेत्रलाई रबरको विकास गर्ने कुरामा त्यसमा ध्यान दिएकै छौँ त्यसअनुसार नै लाग्छौँ सँगसँगै नदीका तटीय क्षेत्रहरूमा नदी नियन्त्रणको हिसाबले पनि रबरलाई हामीले विकास गर्नुपर्छ अर्को एउटा कुरा हामीले बारम्बार भन्दैछौँ झापाको रत्वामै वृक्षारोपण आयोजना जहाँ 3,000 बढी हेक्टर जमिन चाहिँ रत्वामै वृक्षारोपण आयोजनाले ओगटेको छ त्यो क्षेत्रमा अब एक ढङ्गले भन्दा टिक र मसला जातको बिरुवाहरू लगाइएको छ। अब त्यसको खाली क्षेत्रमा कि फलफुलको खेती गरौँ, आँप हुनसक्छ या अरू के हुनसक्छ, त्यहाँको माटोको अध्ययन गरिसकेपछि कुन बाली उपयुक्त हुन्छ, कुन बिरुवा उपयुक्त हुन्छ त्यो हेरौँला, कि फलफुल गरौँ कि त रबर गरौँ भनेर हामीले त्यहाँको कार्यालय प्रमुखसँग पनि कुराकानी गरिरहेका छौँ कि रबरको खेती गरौँ। रबरको खेती गर्दा त्यहाँबाट रबर दैनिक उत्पादन गरेर त्यसले उत्पादन दिन्छ, अनि यसरी हामी रबरको खेतीलाई पनि विकास गर्न विस्तार गर्न लागिरहेका छौँ।
यो त भयो अहिले चल्दै गरेका कार्यक्रमको कुरा, तर यसमा मैले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयमा कार्यरत कर्मचारीहरूसँग पनि हामीले यो कार्यक्रममा कुराकानी गरेका छौँ। कुराकानी गरिरहँदा उहाँहरू चाहिँ लक्षित वर्गका मान्छेहरू अनुदानका लागि यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मात्रै होइन सम्पूर्ण अनुदानका लागि किसानहरू आउन नसक्ने, अनि पार्टीका अलिक अगुवा खालका नेता कार्यकर्ता अलिक जनप्रतिनिधि नै वडा तहमा नगर गाउँ तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू बिचौलियाका रूपमा आउने, अनि त्यसबाट उहाँहरू चाहिँ त्यो समितिमा रहने, उहाँहरूले चाहिँ अगुवाई गर्ने, उहाँहरूले नेतृत्व गर्ने, अनि त्यहाँबाट पाउने अनुदानहरूमा पनि अलिक बढी उहाँहरूले बेनिफिट लिने र साँच्चै लक्षित वर्गसम्म चाहिँ यो कार्यक्रम नपुग्ने गरेको अवस्था हामीले देखेका छौँ भन्नुहुन्छ उहाँहरू। त्यो गरेको कुराले हामी यहाँ झापामा पनि पीडित र प्रताडित भइराखेका छौँ भन्ने गरेको उहाँहरूको गुनासो छ। यसलाई रोक्न चाहिँ के गर्न सकिएला छ अभिज्यू?
यसका लागि हामीले वास्तविक किसानहरूको भनेर हेर्नपर्छ। अब मलाई लाग्छ सबै त्यसरी नै अनुदान गएको छ भन्ने त मलाई लाग्दैन। यता कता काहीँ न काहीँ काम गर्दै जाँदा काहीँ न काहीँ अलिअलि अप्ठ्याराहरू अलिअलि लुजोलहरूबाट मान्छेले अतिरिक्त फाइदा लिने कुराहरू हुनसक्छ, तर यसलाई हामीले कडाइका साथ रोक्नुपर्छ। अब कोही एउटा किसान जनप्रतिनिधि नै छ तर ऊ किसान साँच्चै किसान हो भने, जनप्रतिनिधि भएकै कारणले उसले चाहिँ नपाउनु पर्ने त कुनै कारण छैन नि, साँच्चै किसान नै रहेछ भने धानको खेती गर्छ, उसमा भएको जमिनमा गर्छ, भएन अरूको जमिन भाडामा लिएर भए पनि गरिरहेको छ, ऊ जनप्रतिनिधि भए बापत तैँले चाहिँ पाउनु हुँदैन भन्नु त भएन, किसान हो भने पाउनु पर्यो। तर किसान होइन भने जो चाहिँ कृषि पेसालाई अँगाल्दैन तर अनुदान लिनका लागि ऊ किसानको अभिनय गर्छ भने यस्ता कुरालाई अभिनय गर्ने कुरालाई रोक्नुपर्छ, यसको अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, यसलाई चाहिँ ती खालका कुरालाई रोक्नुपर्छ। अब अहिले हामीले दिने सबै खालका अनुदानहरूलाई मेरो तर्फबाट मैले के आग्रह गर्न चाहन्छु भने अनुदानहरूलाई कृषि जहाँ भइरहेछ, खेती जहाँ भएको छ त्यो ठाउँ हेरेर अनुदान दिन पऱ्यो, उत्पादन गरिरहेछ कि छैन त्यसलाई हेरेर अनुदान दिन पऱ्यो। हामीले कतिपय ठाउँहरू त्यस्ता देखेका छौँ, दुई वर्ष चार वर्ष अगाडि अनुदानले कुनै संरचनाहरू निर्माण गरे त्यसपछि त्यो अहिले खण्डहरूमा परिणत भएको छ, हिजो गाईका लागि अनुदानले गोठहरू बनाइए ती चाहिँ खण्डहरूमा परिणत भएको छ आज, होइन? अब यो खालको प्रचलन हिजो थियो तर अब हामीले त्यही प्रचलनबाट अगाडि बढ्ने हो भने कृषिको आधुनिकीकरण सम्भव छैन। त्यसकारण अब वास्तविक किसानको त्यसलाई छान्न पर्छ, हेर्नपर्छ, हामी पनि अनुगमनमा कडाइका साथ अनुगमन गर्छौँ। अर्को तपाईँलाई भनौँ, सरकारले यो यसको व्यवस्थापन समिति सञ्चालक समिति किन बनाएको हो भने कार्यालयबाट कर्मचारीहरूले काम गरिरहँदा काहीँ तलमाथि हुन्छ कि, या कर्मचारीहरूले ध्यान दिन सक्दैनन् कि, वास्तविक किसान को किसानले काम गरिरहेछ कि छैन, अनुदान गलत ठाउँमा जान्छ कि भनेर यो सञ्चालक समिति बनाएको। यो सञ्चालक समितिले अनुगमनको काम पनि गर्छ, वास्तविक किसान अनुदानका लागि आइरहेछ कि छैन, उनीहरूले अनुदानमा आउनका लागि प्रेरित गर्ने कार्यक्रमहरू पनि यो सञ्चालक समितिको तर्फबाट अगुवाई गरिन्छ। र अर्को तपाईँलाई के विश्वास दिलाउँ भने, आज हामीसँग स्थानीय तहमा जनप्रतिनिधि छन्, ती जनप्रतिनिधिहरूलाई पनि हामी यो काममा परिचालित गर्छौँ, किसानहरू वास्तविक किसानहरूका बिचमा पुग्ने र यो अनुदानमा तपाईँहरू आउनुहोस्, सहयोग लिनुहोस्, तपाईँहरूको खेतीलाई विकास गर्नुहोस्, तपाईँहरूको खेती प्रणालीमा सुधार गर्नुहोस्, आउनुहोस् भनेर उहाँहरूलाई प्रेरित गर्ने खालका कार्यक्रम हामी स्थानीय तहहरूबाट परिचालित गर्छौँ, सञ्चालन गर्छौँ। यसो भयो भने तपाईँहरूको चाहिँ वास्तविक किसानहरू आउने परिस्थिति निर्माण हुन्छ होला भन्ने लाग्छ।
सभापतिज्यू, यो विषयलाई यहीँ रोकेर हामी तपाईँ चाहिँ जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहँदा हामी अनुगमनमा पनि हिँडेका छौँ, अहिले पनि यो अलिकति खोलाहरूको ठेक्कातर्फ नदीजन्य सामग्रीहरूको उत्खनन बिक्री वितरणको जुन प्रोसेस चलिराखेको छ त्योतर्फ अलिकति म यहाँलाई प्रवेश गराउन चाहन्छु। यो अहिले कतिपय स्थानीय तहमा ठेक्का लाग्नै सकेको छैन, स्थानीय तहहरूले ठेक्का लाउनै सकेका छैनन् खोलाहरूको, कतिपय स्थानीय तहमा चाहिँ ठेक्का लागिरहँदा पनि अत्यन्तै धेरै विवाद आइराखेका छन्, यसको कारण चाहिँ यहाँले के देख्नु भएको छ?
एउटा दुईटा हाम्रा हिजोका कमजोरीहरूको कारण आज समस्या आइराखेको छ। हिजो पनि आई हुन्थ्यो, प्रारम्भिक वातावरणीय परीक्षण हुन्थ्यो, कुन नदीमा को कुन क्षेत्रमा कति घनमिटर उत्खनन गर्ने हो भन्ने कुरा तोकिएकै हुन्थ्यो, कति लम्बाई कति चौडाई कति गहिराई खन्ने भन्ने कुरा तोकिएकै हुन्थ्यो, त्यस अनुसार ठेक्का लाउँथ्यौँ हामी, त्यसको ठेक्का लाउने त्यो बेलाको ठेक्का लाउने कामको त्यसको चाहिँ कर सङ्कलन गर्ने कार्यालयको प्रमुख जिम्मेवार म नै हो आज, होइन? हिजो जिल्ला विकास समिति थियो, आज जिल्ला समन्वय समितिमा रूपान्तरण भएको छ, जुन मेरो अड्डाले नै त्यो कामको अगुवाई गर्थ्यो, तर ठेक्का लाउँदा त्यो बेला जनप्रतिनिधि थिएनन्, कर्मचारी कर्मचारी साथीहरूले त्यति सबै कुरामा ध्यान दिन सक्ने स्थितिमा थिएन, यी लगायतका कारणले हुनसक्छ। खोलालाई ठेक्का दिइसकेपछि ठेकदार साथीहरूले के गर्नुभयो भने, खोला बगेको क्षेत्र जति सबै मेरो हो, खोला बगेको सतहको मुनि जति तल गयो भने, 10 मिटर तल गयो भने, 50 मिटर तल गयो भने यो मेरै हो भन्ने चाहिँ बुझाइबाट अधिक दोहन भयो, जसका कारणले गर्दा तपाईँको चाहिँ स्थानीयवासीले ठेक्का लगाउने ठेकदारहरू आउने भन्ने बित्तिकै हिजोको बुझाइबाट बुझ्नु हो, 10 मिटर गहिरो खनिन्छ, 15 मिटर गहिरो खनिन्छ, त्यस कारण यो चाहिँ खोला सकिन्छ भनेर एउटा स्थानीयवासीले यस कारण पनि अवरोध गर्नुभयो एउटा। अब ठेकदार साथीहरू आज फेरि यो अवरोध गरिराख्नु भएको छ, अर्को ठेकदार साथीहरू ठेक्का खोल्दा किन हिजो जस्तो प्रेरित भएर आइराख्नु भएको छैन, तपाईँलाई तपाईँ हामीलाई सबैलाई सम्झना छ, हिजो खोलाको ठेक्का खोल्न पर्यो भने तपाईँको चाहिँ प्रहरी राखेर फर्म बाँड्न पर्थ्यो, तछाड र मछाड हुन्थ्यो, शान्ति सुरक्षाको व्यवस्था गर्नु पर्थ्यो, आज आउन भन्दा कोही पनि फर्म लिन आइरहेको छैनन्, किन भन्दा हिजो खोला उत्खनन गर्न खोला जति सबै मेरो हो भन्ने बुझाइ थियो, आज त जनप्रतिनिधि आइसके, तोकिएको भन्दा बढी मात्रामा उत्खनन गर्न दिँदैनन्, हामीले त तपाईँ सहित हामीले हिजो अनुगमन गरेका छौँ, यहाँ किन बढी खन्यो भनेर हामीले प्रत्येक ठाउँ ठाउँमा क्वेसन गरेका छौँ, यति लम्बाइ खन्नु भनेको थियो, यति चौडाइ खन्नु भनेको थियो, यति गहिराइ खन्नु भनेको थियो, यहाँ किन यति बढी खन्यो भनेका छौँ, यो टिमलाई खन्न दिएको क्षेत्र यदि किन खन्यो भनेर हामीले क्वेसन गरेका छौँ, त्यसो भइसकेपछि हिजो जस्तो खन्न पाइँदैन, हिजो जस्तो नाफा कमाउन पाइँदैन, त्यसो हुँदा किन दुःख गर्ने भनेर पनि ठेक्कापट्टा गर्ने साथीहरू आइराख्नु भएको छैन, यो दोस्रो कारण हो। र यसलाई व्यवस्थापन गर्न अब हामीले नयाँ मोडेलबाट अब जानुपर्छ, नयाँ मोडेलका बारेमा हिजो मात्रै पनि अर्जुनधारा नगरपालिकामा एउटा छलफल भएको थियो। अब नयाँ मोडेल के हुनसक्छ भने, मैले के प्रस्ताव पनि गर्दैछु, हामी के प्रस्ताव गर्दैछौँ भने, एउटा मोडेलको रूपमा अर्जुनधारामा सञ्चालन गर्ने गरी करिब करिब त्यो दिशामा अगाडि बढेको छ। खोलाको एउटा निश्चित क्षेत्रलाई तपाईँको चाहिँ त्यसको प्रभावित मान्छेहरूको उपभोक्ता समिति बनाऊ, त्यो क्षेत्रमा कति उत्खनन गर्नको लागि हामीले आइएमा सिफारिस गरेका छौँ, त्यति उत्खनन गर्ने जिम्मा सम्बन्धित उपभोक्ता समितिलाई दिउँ, उनीहरू त्यहाँबाट उत्खनन गरून्, उत्खनन गर्दा जति लाग्ने हो त्यो लागत पालिकालाई बेहोरोस् होइन, त्यसपछि उनीहरूले घाटगर्दी गर्छन्, पालिकाले तपाईँको चाहिँ त्यो खरिद गरिएको सामान टेन्डर आह्वान गरेर बिक्री गरोस्, उत्खनन गरेर घाटगर्दी गरेको सामान किन्न त जो पनि आइहाल्छन् होइन, भोलि तपाईँको चाहिँ निर्माणमा काम गरिरहेका निर्माण व्यवसायहरू आउँछन्, भोलि नगरपालिकै आउँछ नि, जस्तो वृद्धा नगरपालिकासँग ढुङ्गा गिटी बाल्ला छैन, निर्माणको काम गर्नु परेको छ, अर्जुनधारा नगरपालिकाले एक ठाउँ घाटगद्दी गरेर ल मसँग चाहिँ 20,000 घनमिटर छ कतिमा किन्छौ भनेर भनौँ न, वीरता नगरपालिका आफै चाहिँ टेन्डर फर्म बोकेर पुगिहाल्छ नि, मलाई यति घनमिटर चाहियो ल मलाई यो रेटमा म लाउँछु भनेर भोलि वीरता नगरपालिका जाला, कजनकपल गाउँपालिका जाला, भोलि तपाईँको भल्दीबारी गाउँपालिका जाला, बारादशी जाला, जोसँग यो यस्तो स्रोत छैन, गाउँपालिका नगरपालिकाहरू पनि जान्छन्, निर्माण व्यवसायहरू पनि आफूलाई निर्माणको लागि काम मेटेरियल त चाहिएकै छ, निर्माण व्यवसायहरू पनि आफै पनि पुग्ने भए, त्यसकारण पहिलो घाटगद्दी गरौँ, घाटगद्दी उपभोक्ता समितिहरूलाई नै परिचालित गरौँ, त्यो गरे बापत उपभोक्ता समितिहरूलाई निश्चित प्रतिशत दिउँ। यसमा अहिले राजस्व बाँड्नु जम्मा दुईवटा अहिले दुईवटा कुरा बाँडेको छ, राजस्व उठेको राजस्वबाट 40% प्रदेश सरकारमा पठाउने, 60% सम्बन्धित पालिकाले राख्ने, प्रदेश सरकारमा पठाउने प्रतिशतबाट त केही गर्न पाइएन, त 60% त्यो सम्बन्धित पालिकाले राख्ने भित्रबाट त आफ्नो उपभोक्तालाई के गर्ने भन्ने कुरा त गर्न सकौँ नि उसले, आफ्नो उपभोक्तालाई त्यहाँबाट 20% 30% जति हो त्यति प्रतिशत दिने र त्यहाँ त्यो खोलाको नियन्त्रण गर्ने, त्यहाँको मुहानहरू व्यवस्थापन गर्ने, खोला तटबन्धन गर्ने, त्यहाँका बाटाघाटा त्यहाँसम्म पुग्ने बाटाघाटाहरूलाई व्यवस्थित गर्ने, कुलापैनीका मुहानहरूको सुधार गर्ने, मर्मत सुधार गर्ने, नदी नियन्त्रणका अन्य कामहरू गर्ने, यी लगायतको काममा परिचालित गर्ने गरी खर्च हुने गरी केही रकम दे भयो, त्यसको निश्चित प्रतिशत दे भयो, यसो गर्ने हो भने तपाईँको जनता आफै लागेर उत्खनन गरेपछि अधिक दोहन भयो भन्ने कुरा पनि रोकिन्छ, आफै उत्खनन गर्छ नि त एउटा, अर्को कुलो पनि समस्या भयो भने तिमीलाई यही पैसा दिएको छ त्यहीबाट मर्मत गरेर भन्न पनि सक्यो, त्यसपछि उनीहरू प्रोत्साहित हुन्छन्, यो द्वन्द सदाका लागि अन्त्य हुन्छ, यसका लागि एउटा नमुनाको रूपमा अर्जुनधारामा सुरु गरौँ भनेर हिजो हामीले भनेका हुन्छौँ, त्यसअनुसारै त्यहाँ प्रक्रिया अगाडि बढ्ने भनेर मेरो साहबले भन्नुहुनु भएको छ, र छिट्टै नै एउटा सानो टिममा हामी बैठक बस्छौँ र त्यसअनुसारको नीति बनाएर अगाडि बढ्छौँ, यसो गरेर जानुपर्छ होला भन्ने मलाई लाग्छ।
साहबज्यू, अर्को चाहिँ विषय नि, हिजो त्यहीँ तपाईँहरूकै छलफलमा केही मान्छेले उठाउँदै हुनुहुन्थ्यो नि, यो चाहिँ मेरो धनी पूर्जा भएको जग्गा, मेरो जग्गामा नगरपालिकाले ठेक्का लाउने, म मालपोत तिरिराखेको छु नगरपालिकामा गएर, मेरो चाहिँ कर तिरेर राखेको मेरो जमिनमा, मेरो धनी पूर्जा भएको जमिनमा चाहिँ ठेक्का तपाईँहरूले लाउने भन्ने गरीको समस्या चाहिँ अधिक देखिन्छ नि, यसको समाधान चाहिँ के हो?
यसमा मैले त्यहाँ पनि भने, मेरो यसमा प्रश्न कुरा के हो भने, जमिन राज्यले नागरिकलाई दिएको हो, मेरो भन्दा उहाँले भलै आज कसैले किन्यो सब पैसा लाग्यो, तर कुनै एउटा बेलामा राज्यबाट नागरिकले निशुल्क प्राप्त गरेको हो, जङ्गल थियो होला उसले फाँडफुँड पारो, खेती गर्न योग्य बनायो, उसले निशुल्क प्राप्त गर्यो, जसले निशुल्क प्राप्त गर्यो अर्कोलाई बेच्दै बेच्दै आउँदा आज हामी लाखौँ करोडौँ मूल्यमा जमिन किन्ने ठाउँमा पुग्यौँ। तर हिजो एउटा मान्छेले त्यो निशुल्क प्राप्त गरेको चिज हो, राज्यको चिज हो, राज्यले उसलाई दिएको छ, राज्यको तर्फबाट धनी पूर्जा दिएको छ। धनी पूर्जा दिएको भनेको उसका लागि उपयोग गर्न दिएको, त्यहाँ उब्जनी गर, फलाउ खाऊ, घर बनाऊ, बास बस्छ, ठिक छ, उपयोग गर्न दिएको। तर त्यहाँ भएको ढुङ्गा बेच्न माटो बेच्न उसलाई अधिकार छैन, त्यो राज्यको कुरा हो। ढुङ्गा माटो त्यो राज्यको चिज हो, त्यस कारण त्यसको धनी पूर्जा, त्यस कारण राज्यले दिएर हाजिर धनी पूर्जा उहाँको भए त उहाँलाई किन धनी पूर्जा दिनु पर्यो त, मेरो हो भनेर उहाँले आफै स्व घोषणा गर्दा हुन्थ्यो। राज्यको तर्फबाट धनी पूर्जा दिएपछि त्यहाँको ढुङ्गा माटो जे जति चिज छन् त्यो प्राकृतिक चिजहरू, त्यो प्रकृतिले त्यो राज्यको चिज हुन्छ, त्यस कारण त्यो राज्यले नै हो त्यसमाथि नियन्त्रण गर्ने। एउटा अर्को, हिजो उहाँको धनी पूर्जा थियो खोला पशु, कुनै कारणले खोला पशु त्यहाँ चाहिँ खोला भयो, धनी पूर्जा छ। अब यसो हो भने हामीले मेरो धनी पूर्जा छ भनिसकेपछि त्यहाँ राज्यको तर्फबाट अलिकति सहजीकरण गरिदिनुपर्छ कि उहाँहरूको त्यो जग्गालाई, हिजो खेतीयोग्य जमिन थियो आज खोला कुदो भने हामीले वर्गीकरण गरेर यो चाहिँ जग्गा आज खोलामा परिणत भयो भनेर खोलामा परिणत भएको घोषणा गरिदिनु पर्यो। त्यो त सार्वजनिक भइसक्यो नि त, सार्वजनिक भइसकेपछि त्यो खोला भइसकेपछि त सार्वजनिक भयो, त्यसलाई सार्वजनिक भएको घोषणा गर्नु पर्यो। त्यस बापत राज्यको तर्फबाट उहाँलाई के क्षतिपूर्ति गर्ने हो, के सहयोग गर्ने हो, त्यो राज्यको कुरा हो, त्यो सम्बन्धित पालिकाले नै पनि गर्न सक्छ होइन। त्यसो गरेर त्यसलाई चाहिँ खोलामा परिणत भइसकेको हुँदा त्यसलाई खोलामा ल्याउनुपर्छ, त्यो स्वाभाविक रूपमा आइ नै सकेको छ। र मैले अर्को पनि कुरा भने, झापामा तपाईँ हेर्नु भने हामी जति बाटाहरूमा कुछौँ त्यो बाटो प्रत्येक नागरिक, त्यो बाटो हामी जहाँ जहाँ जान्छौँ खास केही हाइवेहरूदेखि बाहेक अरू सबै व्यक्तिका नम्बरी जग्गामा छन्, व्यक्तिको नक्सामा छ, व्यक्तिको धनी पूर्जामा हामी बाटोमा कुदिरहेछौँ। भोलि त्यो धनी पूर्जा भएको मान्छेले यो बाटो त मेरो धनी पूर्जामा पर्छ भनेर बाटो जोत्न थाल्यो भने के हुन्छ तपाईँ?
अहिलेको ठ्याक्कै अवस्थै त्यही छ त
होइन, मेरो बाटो पर्छ, यो बाटो चाहिँ मेरो धनी पूर्जामा पर्छ, मेरो नक्सामा पर्छ भनेर बाटो जोत्न थाल्यो भने त भाटा झापा भएका सबै बाटोहरू भन्दा हुने थिए। त्यसले यसो गर पाइसक्यो भन्दा पाइँदैन भन्दा पाइँदैन, खोला कुदिसक्यो, खोला सार्वजनिक भइसक्यो, कुर्न हुँदैन थियो, कुदिसक्यो त अब के हेर्नुहुन्छ? अब हिजो खोला त्यहाँ कुदिएको थियो भने त्यहाँ फर्काउन आज हामी सक्दैनौँ, त्यो खोला त्यो ठाउँमा फर्काउन जति अरब लाग्छ त्योभन्दा त्यसलाई व्यवस्थित गर्न, त्योभन्दा थोरै पैसा कमले पैसाले व्यवस्थित गर्न सकिन्छ। त्यस कारण हिजोको ठाउँमा खोला फर्काउने कुरा त्यो सम्भव छैन, जहाँ कुदिएको छ त्यहीँ व्यवस्थित गर्ने हो, जहाँ कुदेको छ त्यहाँबाट सङ्घुरिएर जमिन निकाल्ने हो। जो मान्छेहरूको क्षति भयो त्यो क्षतिको लागि पूर्ति गर्नका लागि के गर्नु पर्छ छलफल गर्न सकिन्छ बरु, अनि उहाँहरूले उपयोग गरेको जग्गा घटो भने हाम्रो संविधानले नै भन्छ नि मान्छेलाई खाना पाउने अधिकार छ, बस्न पाउने अधिकार छ, त्यो त तपाईँको जमिन नभएकै मान्छेलाई खाना बस्न पाउने अधिकार त राज्यले त्यो त दिलाउनु पर्छ नि। त्यस कारण तपाईँ त्यो संवैधानिक अधिकार समेत छ, त्यस कारण तपाईँको चाहिँ कसैको यदि जमिन उपयोग गरेको जमिन खोलालाई नष्ट गरेको छ भने उहाँहरूलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ, तर त्यो जमिन अब मेरो हो भन्न पाउने स्थिति हुँदैन। र अर्को कुरा तपाईँलाई भनौँ, यदि कोही मान्छे म चाहिँ मेरो जमिनबाट, मेरो जमिन छ, मेरो स्वामित्वमा भएको जमिन छ, यहाँबाट चाहिँ म नदीजन्य पदार्थहरू उत्खनन गर्छु र बिक्री वितरण गर्छु भन्छ कसैले भने त्यो पाउँछ फेरि। त्यसका लागि खाने ऐन अन्तर्गत खाने दर्ता गर्नुहोस्, खाने दर्ता गर्नुहोस्, त्यसका लागि सबै प्रक्रिया पुरा गर्नुहोस्, खाने दर्ता गर्नुहोस्, राज्यलाई कर तिर्नुहोस्, उत्खनन गर्नुहोस्, त्यहाँ तपाईँको तपाईँले भनेको ठाउँमा जे छ माटो बेच्नुहोस्, ढुङ्गा बेच्नुहोस्, बालुवा बेच्नुहोस्, जे जे छ बेच्नुहोस्, तर खाने दर्ता गरेर गर्नु पर्यो। खाने दर्ता नगरिकन यसै तपाईँको मेरो जमिन हो भन्दै बेच्न थाल्नुभयो भने त्यो त अराजकता हुन्छ। त्यसमा हामीले यो लोकतन्त्र ल्याएको त अराजकताका लागि त होइन नि त, त्यस कारण यो अराजकता नगर्न पर्यो भन्ने गर्नु हुँदैन भन्ने कुरा मेरो भनाइ हो।
यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन सुपर जोनद्वारा सञ्चालित कार्यक्रम जोन सुपर जोनमा महत्त्वपूर्ण समय दिनुभयो र आफ्ना महत्त्वपूर्ण धारणाहरू राखिदिनु भयो, यसका लागि यहाँप्रति हार्दिक आभार व्यक्त गर्छु।
मेरो तर्फबाट पनि रेडियो भिजनलाई हार्दिक धन्यवाद छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, मेरो आफ्नो विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद छ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, उत्पादन यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा औद्योगिकरणको परिकल्पना परियोजनाले गरेको छ। यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीतिक कार्यान्वयनको सहयोगी परियोजना हो। यो परियोजनाले प्रमुख कृषि उपजहरूको विशिष्टीकृत क्षेत्रहरू निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तुहरूको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रूपमा विकास गर्दै रोजगारीका अवसरहरू सृजना गर्ने र बहुसरोकारवाला निकायहरू बीचको सहकार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चित गर्ने यसका उद्देश्य रहेका छन्। परियोजनाबाट साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकासका कार्यक्रम गर्ने, व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम गर्ने, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रमहरू सञ्चालन गर्ने र वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र सुपर जोन विकास कार्यक्रम पनि सँगसँगै अघि बढाउने यसका परियोजनाका संवाहकहरू रहेका छन्। परियोजनामा सञ्चालनको अवधारणा अनुसार कृषि योग्य जमिनको चाकलाबन्दी गर्दै जाने, विशिष्टीकृत व्यवसायीकरण गर्ने, उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास गर्ने, अन्तर्राष्ट्रिय रूपमा बजारमा प्रतिस्पर्धी कृषि र औद्योगिकरणतर्फ लैजाने, उपलब्धिमा आधारित सहजीकरण गर्ने परियोजना सञ्चालनको अवधारणा रहेको छ। आज हामीले यिनै विषयवस्तुमा रहेर झापामा जोन र सुपर जोन कार्यक्रम कसरी सञ्चालन भइरहेका छन् र यो कतिको प्रभावकारी छ त भनेर झापा जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलसँग बुझ्ने प्रयास गरेका छौँ। सोम पोर्तेल अहिले झापा जिल्लामा समग्र विकास निर्माणका कामहरूमा अथवा समग्र योजनाको प्रत्यक्ष अनुगमनमा रहनु भएको छ। उहाँले अहिले जोन र सुपर जोन कार्यक्रमलाई पनि नजिकबाट निहालिरहनु भएको छ। हाम्रा सहकर्मी गणेश पोखरेलले जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग गरिएको यो कुराकानी। परियोजना सञ्चालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा भौतिक सम्भाव्यता तथा स्थानीय आवश्यकताका आधारमा छानिएका कम्तीमा 10 हेक्टर क्षेत्रफलका तोकिएका जिल्लामा तोकिएका संख्या गरी कम्तीमा 2100 साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेटहरू, प्रत्येक जिल्लामा 100 हेक्टरका 2 वटा गरी कम्तीमा 150 व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लकहरू स्थापना गरिएको थियो। त्यसै गरी तोकिएका 30 जिल्लामा 500 हेक्टर क्षेत्रफलमा कम्तीमा 30 कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोनहरू स्थापना गरिएका छन्। प्रत्येक प्रदेशमा 1000 क्षेत्रफलमा कम्तीमा 7 वटा वृहत कृषि उत्पादन तथा औद्योगिक क्षेत्र सुपर जोन स्थापना हुने लक्ष्य समेत लिएको छ। परियोजना सञ्चालनको तेस्रो वर्षसम्म पुग्दा पकेट 2776, ब्लक 336, जोन 59 र सुपर जोन 14 वटा सञ्चालनमा रहेका छन्। सुपर जोन जोन कार्यक्रम जब झापामा सञ्चालित रहेको छ, त्यस यता झापा जिल्लाका जोनमा आबद्ध किसानहरूले धेरै राहत महसुस गरिरहेका छन्। उनीहरूले प्रविधिमा सहयोग, सिंचाईमा सहयोग, सानातिना व्यवसायलाई कसरी औद्योगिकरणतर्फ उन्मुख गर्न सकिन्छ भन्ने ज्ञान समेत प्राप्त गर्दै गएको अवस्था छ। झापामा सुपारी खेती, रबर खेती र मकै र धान खेतीका लागि विशेष जोन कार्यक्रम सञ्चालन छ, जसले गर्दा प्रत्यक्ष यहाँका किसानहरूले राहत महसुस गरिरहेका छन्। आगामी दिनमा पनि जोन र सुपर जोन कार्यक्रमले तमाम किसानहरूलाई समेटेर अगाडि बढ्न सकोस् हाम्रो पनि शुभकामना छ। हवस् त, आजलाई कार्यक्रम झापामा जोन र सुपर जोन कार्यक्रम यति नै। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँहरूको अमूल्य सल्लाह र सुझावलाई लिएर हामी आगामी कार्यक्रम उत्पादन गर्नेछौ। त्यसका लागि तपाईँहरूले रेडियो भिजन को टेलिफोन नम्बर 023545514 आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुनेछ। तपाईँहरूको जिज्ञासालाई लिएर हामी आगामी कार्यक्रम उत्पादन गर्ने नै छौ। हवस् त, आजलाई प्रविधिमा साथ दिने देवेन्द्र अधिकारीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। नमस्कार।